यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आगामी आर्थिक वर्षका लागि उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा 19,64,11,00,00,000 रूपियाँको वार्षिक बजेट संघीय संसदमा पेश। आगामी आर्थिक वर्ष आर्थिक वृद्धि 6% पुर्याउने बजेटको लक्ष्य। चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि दर 4.61% रहने अर्थ मन्त्रालयको अनुमान। गणतान्त्रिक व्यवस्थाको विकल्प हुन नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। म्याग्दीमा भोलिदेखि अन्नपूर्ण हिमाल आरोहणको हिरक महोत्सव मनाइँदै र इजरायलको आक्रमणमा गाजामा कम्तीमा 44 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि 19,64,11,00,00,000 रूपियाँ बराबरको वार्षिक बजेट प्रस्तुत गर्नुभएको छ। संघीय संसदको संयुक्त बैठकमा हिजो बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री पौडेलले चालू खर्चतर्फ 11,80,98,00,00,000, पूँजीगत खर्चतर्फ 4,07,89,00,00,000 र वित्तीय व्यवस्थापनतर्फ 3,75,64,00,00,000 रूपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो। उहाँले बजेटमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रमको कार्यान्वयनबाट आगामी आर्थिक वर्षमा 6% आर्थिक वृद्धि हुने अनुमान गरिएको बताउनुभयो।
आगामी आर्थिक वर्षको लागि कुल खर्चहरू 19,64,11,00,00,000 विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालुतर्फ 11,80,98,00,00,000 अर्थात 60.1%, पुँजीगत तर्फ 4,07,89,00,00,000 अर्थात 20.8%, र वित्तीय व्यवस्थापन तर्फ 3,75,24,00,00,000 अर्थात 19.1% रहेको छ। बजेटमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रमको कार्यान्वयनबाट आगामी आर्थिक वर्ष 6% आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छु। आगामी वर्ष मुद्रास्फीति 5.5% सीमाभित्र रहने अनुमान छ।
वर्तमान सरकार गठन हुँदा समष्टिगत परिसूचकले अर्थतन्त्र दबावमा रहेको देखिएको भए पनि सरकारको निरन्तरको प्रयासबाट अहिले अर्थतन्त्र सकारात्मक लयमा फर्किएको, चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म थप 339 मेगावाट जलविद्युत उत्पादन भएको र पर्यटकको आगमनमा 13% वृद्धि भई 9,23,000 पुगेको बजेटमा उल्लेख गरिएको छ। नेपालीको प्रति व्यक्ति आय, कुल ग्रास्त उत्पादन र विप्रेषणको आप्रवाह एवं सरकारसँगको विदेशी मुद्राको संचित बढ़ेको तथ्याङ्क अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमा उल्लेख गर्नुभयो।
प्रति व्यक्ति कुल ग्रास्त उत्पादन गत वर्ष 1,443 अमेरिकी डलर रहेकोमा चालू आर्थिक वर्षमा 1,496 अमेरिकी डलर पुग्ने अनुमान छ। यस आर्थिक वर्षको शुरूका 9 महिनामा चालू खाता 210 अर्बले बचतमा रहेको छ। शोधनान्तर बचत 346 अर्ब छ। गत आर्थिक वर्षको अन्त्यमा 15,27,00,00,000 अमेरिकी डलर रहेको कुल विदेशी विनिमय संचित चालू आर्थिक वर्षको शुरूका 9 महिनामा 17,63,00,00,000 अमेरिकी डलर पुगेको छ। वस्तु आयात 12.2% र निर्यात 65.2% वृद्धि भएको छ। साथै विप्रेषण आप्रवाह 10% वृद्धि भई 1,191 अर्ब पुगेको छ।
परम्परागत खेती प्रणालीमा सुधार हुन नसक्दा कृषि उत्पादकत्व वृद्धि हुन नसकेकाले कृषिमा युवालाई आकर्षित गर्दै रोजगारी सिर्जना गरिने, कृषि क्षेत्रको व्यवसायीकरण र यान्त्रीकरण गरी उत्पादन वृद्धि, सामूहिक खेती प्रणाली मार्फत खेतीयोग्य भूमिको अधिकतम उपयोग र प्रमुख खाद्यान्न, तरकारी, दूध र फलफूलजन्य उत्पादनमा आत्मनिर्भर हुने गरी ठोस कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ। स्थानीय रैथाने बिउको संरक्षण, धान, मकै, कफी लगायतका खाद्यान्न तथा नगदे बालीहरू लगाउने समयभन्दा 15 दिन अगाडि नै न्यूनतम समर्थन मूल्य तोक्ने, बजारीकरणमा ध्यान दिइने र बजारमा बिक्री पूर्व अनिवार्य रूपमा गुणस्तर परीक्षणको व्यवस्था मिलाइने बजेटमा जनाइएको छ।
कृषि उपजको सुरक्षित ढुवानी, भण्डारण र सहज बजार पहुँचका लागि सरकारी र निजी क्षेत्रको सहलगानीमा पूर्वाधार विकास गरिनेछ। मूल्य श्रृंखलाको लाभ उत्पादक किसानले प्राप्त गर्ने गरी आपूर्ति प्रणाली र बजार सूचना प्रवाहलाई व्यवस्थित गरिनेछ। निर्माणाधीन नौठूला कृषि बजारको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ। रूपन्देहीको सेमिनारमा कृषि उपजको संकलन, प्रशोधन, बजारीकरण र निर्यात प्रवर्धनका लागि आधुनिक पूर्वाधार निर्माण शुरू गरिनेछ। अलैची, चिया, कफी, अदुवा, बेसार, सुन्तला, अकबरी खुर्सानी, छुर्पी र दुग्ध पदार्थ लगायतको गुणस्तर मापदण्ड निर्धारण, प्रयोगशाला परीक्षण र ब्रान्डिङको व्यवस्था गरी निर्यात प्रवर्धन गरिनेछ।
नेपाली निर्यातकलाई कुल निर्यातको 25% विदेशमा लगानी गर्न दिइने, नेपालबाट विदेशमा बिक्री वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना निर्माण गर्न अनुमति दिइने, निर्यातबाट हुने 25% विदेशमा लगानी गर्न पाउने व्यवस्था बजेटले गरेको छ। बजेटमा कर्जा तथा निक्षेप सुरक्षण मार्फत सहकारीका 5 लाखसम्मका बचतकर्ताको बचतको संरक्षण गर्ने, त्यसै गरी सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न स्थापित कोषमा सरकारले बिउ पुँजी राख्ने र सहकारीको वर्गीकरण, एकीकरण र संरचनागत सुधार गरिने बजेटमा उल्लेख छ। शहरी सड़कलाई पूर्वाधारका रूपमा दिगो र भरपर्दो बनाउन ढलानसहितको कालोपत्री गर्ने, सड़क पूर्वाधारको निर्माणमा स्थानीय निर्माण सामग्रीको खपत बढ़ाइने, आर्थिक, प्राविधिक र वातावरणीय दृष्टिले उपयुक्त देखिएका स्थानमा सड़क निर्माणका लागि नयाँ ट्र्याक खोल्ने नीति लिइने, पहाड़ी तथा हिमाली क्षेत्रमा केबल कार संचालनलाई प्रोत्साहन गर्ने र विपदबाट क्षतिग्रस्त सड़कहरूको पुननिर्माणका लागि बजेट विनियोजन गरिएको वक्तव्यमा उल्लेख छ। अर्थमन्त्री पौडेलले राज्य कोषबाट सुविधा प्राप्त गर्ने सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीको तलब तथा सेवा सुविधा पुनरावलोकन गरी एकरूपता ल्याउन 3 महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न सिफारिश समिति गठन गर्ने, आगामी आर्थिक वर्षदेखि 70 वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्ने तर हाल प्राप्त गरिरहेका व्यक्ति, दुर्गम क्षेत्र र लक्षित वर्गका व्यक्तिहरूको हकमा भत्ता पाउने उमेर यसअघिकै यथावत रहने घोषणा गर्नुभयो। अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई गतिशील बनाउन मुलुकलाई निर्धारित समय अघि नै सम्पत्ति शुद्धिकरण सम्बन्धी जोखिमको निगरानी सूचीबाट बाहिर निकाली अर्थतन्त्रको विश्वसनीयता वृद्धि गर्नु सरकारको महत्वपूर्ण कार्यसूची रहेको बताउनुभयो। बजेटले बाह्य पुँजी परिचालन गरी अर्थतन्त्रको माथिल्लो रेटिङ प्राप्त गर्न आर्थिक सुधारका थप कार्यक्रमहरू घोषणा गरेको छ।
क्रेडिट रेटिङबाट प्राप्त भएको उत्साहजनक नतिजालाई बाह्य पुँजी परिचालनका लागि उपयोग गर्दै माथिल्लो रेटिङ प्राप्त गर्न आर्थिक सुधारका थप कार्यक्रमहरू अघि बढाइनेछ। निजी क्षेत्रको मनोबल बढाउन र लगानीको वातावरण सृजना गर्न अध्यादेश मार्फत कानूनमा गरिएको सुधारबाट निजी क्षेत्र उत्साहित भएको छ। सार्वजनिक लगानीलाई प्रतिफलयुक्त क्षेत्रमा केन्द्रित गरी निजी क्षेत्रको पुँजी र प्रविधि आकर्षित गर्दै आर्थिक क्रियाकलापमा गुणात्मक वृद्धि गरिनेछ।
बजेटमा होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योग सरह आयकर तथा विद्युत महसुलमा छूट दिइने, पर्यटन व्यवसायमा कार्यरत श्रमिकहरूका लागि सेवा शुल्कका माध्यमबाट प्रोत्साहन गरिने उल्लेख गरिएको छ। सार्वजनिक लगानीलाई प्रतिफलयुक्त क्षेत्रमा केन्द्रित गरी निजी क्षेत्रको पुँजी र प्रविधि आकर्षित गर्दै आर्थिक क्रियाकलापमा गुणात्मक वृद्धि, आर्थिक वृद्धिका लागि थप नीतिगत र प्रक्रियागत सुधार गर्दै निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख सम्वाहकका रूपमा स्थापित गरिने बजेटमा उल्लेख छ। पूर्वाधारको विकास, गुणस्तरीय सेवा विस्तार र बजारीकरणका माध्यमबाट नेपाललाई सुरक्षित आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ब्रान्डिङ गरिने बजेटले उल्लेख गरेको छ। अर्थमन्त्री पौडेलले पर्यापर्यटन, पर्वतीय तथा साहसिक पर्यटन, धार्मिक तथा सांस्कृतिक पर्यटनका प्रमुख गन्तव्य स्थलहरूमा पर्यटक लक्षित सेवा विस्तार गरिने घोषणा गर्नुभयो। अर्थमन्त्री पौडेलले पर्यटन व्यवसायलाई आर्थिक क्षेत्रको प्रमुख मेरुदण्डका रूपमा राखी चलचित्र, आरोग्य र खेलमा आधारित पर्यटन प्रवर्धनका कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो।
पूर्वाधारको विकास, गुणस्तरीय सेवा विस्तार र बजारीकरणका माध्यमबाट नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा ब्रान्डिङ गरिनेछ। छिमेकी मुलुकका पर्यटकहरूलाई लक्षित गरी प्रवर्धनका विशेष प्याकेज सञ्चालन गरिनेछ। पर्यापर्यटन, पर्वतीय तथा साहसिक पर्यटन, धार्मिक तथा सांस्कृतिक पर्यटनका प्रमुख गन्तव्य स्थलहरूमा पर्यटक लक्षित सेवा विस्तार गरिनेछ। प्राकृतिक, सांस्कृतिक, साहसिक, चलचित्र, आरोग्य र खेलमा आधारित पर्यटन प्रबन्धनका कार्यक्रम सञ्चालन गरिनेछ। स्थल मार्गबाट आउने पर्यटकहरूलाई लक्षित गरी स्वागत तथा सेवा केन्द्र स्थापना गरिनेछ। पर्यटकीय गन्तव्यको विकासमा निजी क्षेत्रको लगानी आकर्षित गरिनेछ। राष्ट्रिय निकुञ्ज, आरक्षित तथा संरक्षित क्षेत्रमा जंगल सफारी, पदयात्रा, पर्यापर्यटकीय पूर्वाधार विकासमा जोड़ दिइनेछ।
हुलाकी राजमार्ग निर्माण कार्य 2 वर्षभित्र सम्पन्न गर्ने सरकारले लक्ष्य राखेको छ। बजेट वक्तव्यमा हुलाकी राजमार्ग निर्माण कार्य 2 वर्षभित्र सम्पन्न गरी तराई मधेसको आर्थिक विकास र अन्तर आबद्धतालाई सुदृढ़ गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ। त्यसका लागि 3 अर्ब 56 करोड़ रूपियाँ विनियोजन गरिएको छ। बजेटका अनुसार काठमाडौँ तराई मधेस द्रतमार्ग निर्माण कार्य आर्थिक वर्ष 2083-84 सम्पन्न हुनेछ। आगामी वर्ष 37 किलोमिटर सड़कमा सब बेस 4 किलोमिटर सुरुङ र 60 पुल निर्माण गरिनेछ। त्यसका लागि 24,49,00,000,000 रूपियाँ विनियोजन गरिएको छ। त्यस्तै पृथ्वी राजमार्गको 900 मुगलिन सड़क खण्डलाई डेडिकेटेड डबल लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइनेछ। आगामी आर्थिक वर्षमा आबु खैरेनी पोखरा सड़क खण्ड 4 लेनमा स्तरोन्नति भई कार्य सम्पन्न हुनेछ। त्यसका लागि 8,52,00,000,000 रूपियाँ विनियोजन गरिएको छ। पूर्व पश्चिम राजमार्गदेखि तराई मधेसका जिल्लाका सदरमुकाम हुँदै सीमावर्ती नाका जोड्ने रानी इटहरी, वीरगंज पथलैया, बेलहिया बुटवल, मोहना पुल अतरिया लगायतका 4 लेनका व्यापारिक मार्गको निर्माण कार्य सम्पन्न हुनेछ। कर्णाली, कालीगण्डकी र कोशी करिडोर निर्माण र स्तरोन्नतिको कार्यलाई तीव्रता दिइनेछ। आगामी आर्थिक वर्षमा कर्णाली करिडोरको हिल्सा सिमकोट तथा खुलालु पिलु चौर तुम्छ सड़क स्तरोन्नतिका लागि 1,27,00,000,000 रूपियाँ विनियोजन गरिएको छ। कोशी करिडोरको खाँदबारी दोभान खण्ड र कालीगण्डकी करिडोर स्तरोन्नति गर्न 2,33,00,000,000 रूपियाँ विनियोजन गरिएको छ। अरूण करिडोरको चतरा लेगुवाघाट सड़क ट्र्याक खोल्न बजेट विनियोजन गरिएको छ। झापाको बाहुनडाङ्गीदेखि डडेलधुराको रूपालसम्मका बस्ती र बजारलाई जोड्ने मदन भण्डारी राजमार्ग निर्माणका लागि 2,51,00,000,000 रूपियाँ विनियोजन गरिएको छ। अतरिया खोडपे दार्चुला सड़क खण्डको विस्तृत अध्ययन सम्पन्न गरी डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्ने कार्य प्रारम्भ गरिने बजेटमा उल्लेख छ। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत खुलालु कालीकोट जुम्ला सड़क र सुर्खेत महाबुलेक नागमा गमगढ़ी सड़क स्तरोन्नति गर्न बजेटको व्यवस्था गरिएको छ। तालचा रारा सड़क कालोपत्र गरिनेछ। गल्छी र सुहागढ़ी सड़क स्तरोन्नतिका लागि 2,56,00,000,000 रूपियाँ विनियोजन गरिएको छ। रणनीतिक र व्यापारिक महत्वका तमोर करिडोर त्यसै गरी दमक चिसापानी सड़क, भेरी करिडोर, डुम्रे बेसी शहर चामे सड़क, ककरहवा सालझण्डी सन्धिखर्क ढोरपाटन सड़क, शहीद मार्ग, रत्न राजमार्ग, राप्ती राजमार्ग, खुटिया दिपाय लगायतका सड़कको स्तरोन्नति गर्न रकम विनियोजन गरिएको छ। काठमाडौँको चक्रपथको कलंकी वसुन्धरा धोबीखोला सड़क स्तरोन्नति कार्यलाई निरन्तरता दिन 1,24,00,000,000 रूपियाँ विनियोजन गरिएको छ। त्यसै गरी राष्ट्रिय राजमार्गमा पर्ने सड़क पुलहरू निर्माणका लागि 3,18,00,000,000 रूपियाँ विनियोजन गरिएको छ। विपदबाट क्षतिग्रस्त बीपी राजमार्ग, अरनीको राजमार्ग, कान्ति राजमार्ग, मेची राजमार्ग लगायत सड़कको पुननिर्माण गर्न आवश्यक बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षमा काठमाडौँ केरूङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार हुनेछ। त्यसै गरी सीमावर्ती दक्षिणतर्फका नाकाका न्यू जलपाईगुड़ी काकड़भिट्टा नौतनवा भैरहवा नेपालगंज रोड नेपालगंज जोड़ने रेलमार्ग निर्माण कार्य तयारी शुरू गरिनेछ। सम्भाव्यताका आधारमा अन्तर्देशीय जल यातायातको विकास विस्तार र प्रवर्धन गरिने बजेटमा उल्लेख गरिएको छ। नागढुङ्गा सिद्धबाबा र काठमाडौँ तराई मधेस द्रतमार्गमा पर्ने 3 सुरुङ मार्गको निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न हुनेछ। आगामी आर्थिक वर्षको बजेटमा शिक्षा प्रणालीलाई आधुनिक र प्रविधि मैत्री बनाउन प्रत्येक जिल्लामा 1 विद्यालय पर्ने गरी 100 विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम लागू गरिने बजेटमा उल्लेख गरिएको छ। सार्वजनिक प्रसारण सेवा पीएसबी अन्तर्गत एनटीपी ओल्ड र डिजिटल प्लेटफर्मका लागि सरकारले बजेट विनियोजन गरेको छ। प्रतिनिधि सभाको बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले हिजो आर्थिक सर्वेक्षण 2081-82 पेश गर्नुभयो। आर्थिक सर्वेक्षण पेश गर्नुहुँदै अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि 4.61% र नेपालको अर्थतन्त्रको आकार 61,07,00,000,000,000 रूपियाँ पुग्ने अनुमान गरिएको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले आगामी 3 आर्थिक वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले आर्थिक वर्ष 2082-83 2084-85 त्रिवर्षीय मध्यमकालीन खर्च संरचनाको वार्षिक विकास कार्यक्रम स्वीकृत गरेको हो। सोही खर्च संरचनाभित्र आगामी आर्थिक वर्ष 2082-83 वार्षिक आय र व्ययको विवरण समाहित छ। बजेटको तर्जुमालाई अझ व्यवस्थित बनाउन आगामी आर्थिक वर्षदेखि राष्ट्रिय स्रोत अनुमान समितिबाट निर्धारित स्रोत अनुमान र सीमाको आधारमा आय र व्ययको अनुमान तयार हुनु अगावै अन्तिम रूप दिई अर्थ मन्त्रालयमा पठाउन आवश्यक तयारी गर्ने निर्णय पनि भएको छ। आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले आर्थिक अनुशासनसहितको विकासमा जोड़ दिन सबै मन्त्रालयलाई त्यस क्रममा आग्रह गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मिलेर लोकतान्त्रिक गणतन्त्रलाई व्यावहारिक रूपमा संस्थागत गर्दै लैजानु आवश्यक रहेको बताउनु भएको छ। गणतन्त्र दिवसका अवसरमा हिजो टुँडीखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफ्ना लागि आफैले नेता चुन्न पाउने र हरेक नागरिकको आत्मसम्मान सुरक्षित रहने गणतान्त्रिक व्यवस्थाको विकल्प अरू व्यवस्था हुन नसक्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले हिजको निरंकुश तन्त्रबाट समाजलाई मुक्त गरेर पूर्वाधार विकासको पछिल्लो समयमा जुन रफ्तार तय गरिएको छ त्यो लोकतन्त्र र गणतन्त्रकै कारण सम्भव भएको बताउनुभयो।
हामीले गणतन्त्रलाई संस्थागत गर्दै लैजानु छ, नारामा होइन व्यवहारमा। हिजोको निरंकुश तन्त्रबाट समाजलाई मुक्त गरेर विकासको जुन रफ्तार तय गरिएको छ त्यो लोकतन्त्र र गणतन्त्रका कारण सम्भव भएको हो। हिजोको असमानता तोडेर सामाजिक सुरक्षाको जुन प्रबन्ध भएको छ त्यो गणतन्त्रको देन हो। निरंकुश राजतन्त्रले उपभोग गरेका 250 वर्ष भन्दा गणतन्त्र स्थापना भएको 17 वर्षमा कैयौं गुणा बढी विद्यालय, अस्पताल, संचार र यातायात, पूर्वाधारमा विकास भएको छ। गणतन्त्रमा हरेक नागरिकको आत्मसम्मान सुरक्षित हुन्छ भइरहेको छ। शिक्षा, स्वास्थ्य, उद्यम र रोजगारी यी क्षेत्रमा धेरै परिवर्तन आएको छ। यसमा अझै सुधार ल्याउन आवश्यक छ, त्यसका लागि सरकार सक्रिय छ।
प्रधानमन्त्री ओलीले सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रिक व्यवस्थाको मेरुदण्ड भएकाले त्यसलाई बलियो बनाएर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार लागि परेको बताउनुभयो। प्रधानमन्त्री ओलीले हिजोको गरीबी, असमानता र पछौटेपनबाट देश निकै अघि बढ़िसकेको बताउनुहुँदै देशमा निरंकुश राजतन्त्र र गणतन्त्रकालका विकास सूचकांकहरूको तुलना अध्ययन गर्न युवा समुदायलाई आग्रह पनि गर्नुभयो। प्रधानमन्त्री ओलीले निरंकुश तन्त्र र गणतन्त्र कुन उत्तम हो भन्ने विषय अब समाजको बहसको विषय पनि हुन नसक्ने बताउनुभयो।
हिजोको गरिबी, हिजोको असमानता, हिजोको अविकास र हिजोको पछौटेपनबाट हामी धेरै अगाडि बढ़िसकेका छौं। देशमा निरंकुश राजतन्त्र र गणतन्त्रकालका विकास सूचकांकहरूको तुलनात्मक अध्ययन गर्न म हाम्रो नवोदित युवा पुस्तालाई आग्रह गर्दछु। लोकतान्त्रिक गणतन्त्रलाई अझ उन्नत, अनुशासित र अझ सुदृढ बनाएर हामी मुलुकलाई प्रगतिको बाटोमा लैजान र सभ्य एवं समृद्ध देश बनाउन सक्छौं। निरंकुश राजतन्त्र र गणतन्त्र कुन उत्तम हो भन्ने हाम्रो समाजको आजको बहसको विषय होइन र हुनै सक्दैन। राज्यका अंग र अनौपचारिक क्षेत्रमा समेत जिम्मेवारीमा रहेका व्यक्तिहरूको आचरण र व्यवहारमा अझै सुधार गर्नुपर्ने धेरै कुरा हुन सक्छ। गरिबी, बेरोजगारी, भ्रष्टाचार राष्ट्रका यी चुनौतीहरू लोकतान्त्रिक प्रणालीमा चुनाव मार्फत इमान्दार राजनैतिक शक्ति छनौट गरेर मात्र सामना गर्न सकिन्छ।
गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधान न्यायाधीश प्रकाश मानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, सरकारका मन्त्रीहरू, सांसदहरू, उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो। विशेष समारोहमा विविध संस्कृति झल्कने झाँकीहरूको प्रदर्शन, नेपाली सेनाबाट सलामी अर्पण, राष्ट्रिय गान, झण्डोत्तोलन, नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि, शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपास्ट लगायतका गतिविधि प्रस्तुत गरिएको थियो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले लामो समयदेखिको जनसंघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्न नहुने बताउनु भएको छ। गणतन्त्र दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने र वंशको शासनले प्रतिस्पर्धाबाट जनताको मन र विश्वास जितेर अघि बढ़न अवरोध गर्ने बताउनुभयो। गणतन्त्र स्थापनापछि मुलुकको राजनीति, विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा जिल्ला जिल्लामा सबै वर्ग, क्षेत्र र समुदायको समान पहुँच भएको पश्चिम नवलपरासीबाट संवाददाता मुक्ति तिवारीले पठाएको यो रिपोर्टमा उल्लेख छ।
मुलुकमा गणतन्त्र स्थापना भएपछि सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेको छ। राज्यले अघि सारीको स्थानीय तह, प्रदेश र संघ तीनै तहका सरकारको साझा अवधारणा नै मुलुकको सर्वाङ्गीण विकास हो। व्यवस्था परिवर्तनसँगै नागरिकले अहिले घर आँगनबाटै राज्यले प्रदत्त गर्ने अधिकार सहज रूपमा प्राप्त गरेका छन्। नेपालमा गणतन्त्र स्थापना भएको 17 वर्ष पूरा भएर 18 वर्षसम्म आइपुग्दा शिक्षा, स्वास्थ्य, कृषि, रोजगार लगायत मानवीय विकाससँगै भौतिक पूर्वाधार विकासमा समेत उल्लेख्य प्रगति भएका छन्। गणतन्त्रले नागरिक नागरिकलाई अधिकार सम्पन्न मात्रै होइन कर्तव्य बोध समेत गराएसँगै संघीयताको संस्थागत विकास र सुदृढीकरण गर्नु आजको आवश्यकता रहेको बताउनुहुन्छ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य।
गणतन्त्रले हामीलाई अधिकार मात्रै दिएको छैन, कर्तव्य बोध पनि गराएको छ। जनताको सहभागितामूलक शासन प्रणालीमा प्रदेश सरकारहरूलाई सशक्त बनाउँदै संघीयताको संस्थागत विकास र सुदृढीकरण गर्नु आजको आवश्यकता हो।
नेपालको संविधानले सबै वर्ग समुदाय र भाषाभाषीका अधिकारलाई समेत सुनिश्चित गरेको छ। लोकतान्त्रिक व्यवस्थाको जग बलियो बनेसँगै अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएको औद्योगिक विकासको वातावरणले निकै फड्को मारेको छ। तुलनात्मक रूपमा मुलुकमा गणतन्त्र स्थापनापछि आइपर्ने विपद बाहेक औद्योगिक विकासले गति समातेको छ। यसर्थ निजी क्षेत्रका लागि व्यावसायिक वातावरण सिर्जना भएको भनाइ छ नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य केशव भण्डारीको।
यो गणतन्त्र लोकतन्त्र नै यही नै हो, यो बाहेक अर्को विकल्प पनि छैन र यो समग्रमा मैले राम्रै देखेको छु, राम्रै हुनुपर्छ, राम्रै वातावरण बन्छ भन्ने अपेक्षा गरेको छ हामीले।
महिला सशक्तिकरण, समावेशिता, अधिकार सम्पन्न समाज निर्माणको बलियो आधारको जग नै गणतन्त्र हो भन्दा फरक नपर्ला। भौतिक विकास मात्रै मुलुकका परिवर्तनका सूचक होइनन्। गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थाले चेतनाको विकास, स्वरोजगार, युवा पिँढीमा नयाँ ऊर्जा, साहससँगै मुलुकको समृद्धि र विकासका लागि थुप्रै आधार स्तम्भहरू तयार भएका छन्। गणतन्त्रसँगै प्रविधिको विकासले थप उचाइ हासिल गरेको छ भने खुलेर बोल्ने नागरिकको अधिकारलाई समेत सुनिश्चित गरेको छ। बर्दघाट जेसिसका अध्यक्ष मोहन सापकोटा।
गणतन्त्र स्थापनापछि हाम्रो देशमा अत्यन्तै चमत्कारिक परिवर्तन भएको देख्छु मैले। विकासका दृष्टिले, समृद्धिका दृष्टिले र चेतना स्तरको वृद्धिका दृष्टिकोणले नेपालमा अत्यन्तै चमत्कारिक परिवर्तन भएको छ।
नागरिकका हक अधिकारको पुनः सुनिश्चितता गर्दै छोटो समयमा मुलुकलाई आर्थिक, सामाजिक रूपमा एक सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवन स्तरमा उल्लेख्य सुधार ल्याउने प्रयत्नसँगै लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि सबै एकजुट भएर अघि बढ्नु नै मुलुकको सर्वोपरि हित हुनेछ। मुक्ति तिवारी, रेडियो नेपाल, पश्चिम नवलपरासी।
पोखरा महानगरपालिका 25 मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर हिजो दुई बालकको मृत्यु भएको छ। डुबेर स्थानीय माछापुछ्रे गाउँपालिका 6 अस्तामका 14 वर्षीय विशाल परियार र 13 वर्षीय विवश परिवारको मृत्यु भएको प्रहरीले जनाएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त गणतन्त्र सार्वभौम सत्ता जनताको प्रतीकका रूपमा रहेको बताउनु भएको छ। गणतन्त्र दिवसका अवसरमा एमाले हिजो काठमाडौँमा आयोजना गरेको सभामा महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिसहित जनतालाई शक्तिशाली तुल्याउने गणतन्त्रको विकल्प नभएको स्पष्ट पार्नुभयो। कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले गणतन्त्र स्थापना र सुदृढीकरणमा एमाले नेतृत्वदायी भूमिका निर्वाह गरेको दावी गर्नुभयो। पूर्व राजाका समर्थकहरूले रत्नपार्कको शान्ति वाटिकामा हिजो प्रदर्शन गरेका छन्। प्रदर्शनमा राप्रपा, राप्रपा नेपाल लगायतका दलका नेता, कार्यकर्ता र विभिन्न संस्थाहरूको सहभागिता थियो। सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारको अन्त्य, सुशासन र विकास निर्माणमा जनताको आकांक्षा पूरा गर्नु सरकारको मूल ध्येय हुनुपर्ने बताउनुभयो। त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रवादीहरू एक हुनुपर्नेमा जोड़ दिनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा संसारको गौरव भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा बसन्तपुरमा हिजो आयोजित कार्यक्रममा उहाँले सगरमाथाको संरक्षण र प्रवर्धनमा चेतना वृद्धि गर्दै विश्वभरका पर्यटकलाई नेपालप्रति आकर्षित गर्न सरकार भएका सबै सक्रिय भई लाग्नुपर्नेमा जोड़ दिनुभयो। सन् 1953 मे 29 तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलरीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको स्मरणमा हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइन्छ। अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको 75 वर्ष पुगेको अवसरमा मनाउन लागि हिरक महोत्सवमा सहभागी हुन विदेशी पाहुनाहरू नेपाल आइपुगेका छन्। भोलिदेखि त्यहाँ महोत्सव मनाइने भएको छ। 8000 मिटर भन्दा अग्लो हिमाल मध्ये अन्नपूर्णमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल पनि भन्ने गरिन्छ। 7 राष्ट्रिय महिला दिवसका अवसरमा उपराष्ट्रपति राम साहेब प्रसाद यादवले आज शुभकामना सन्देश दिनुहुँदै महिला हिंसाको अन्त्य, लैंगिक समानताको प्रवर्धन तथा निर्णय प्रक्रियामा महिलाको नेतृत्वलाई प्रोत्साहन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कांग्रेस दैलेखका नेता तथा पूर्व स्थानीय विकास राज्यमन्त्री गणेश बहादुर खड्काको 82 वर्षको उमेरमा हिजो निधन भएको छ। उहाँको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ। उहाँ 3 पटकसम्म सांसद समेत रहनु भएको थियो। अन्तर्राष्ट्रिय समाचार, इजरायली आक्रमणमा परि गाजा क्षेत्रमा कम्तीमा 44 जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। अमेरिकाको संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न राष्ट्रहरूबाट आयात गरिने वस्तुहरूमा अस्वाभाविक रूपमा वृद्धि गर्नुभएको व्यापार शुल्कलाई निषेध गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा विभिन्न क्षेत्रमा राजस्व छूट र सहुलियत दिने घोषणा गरेको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहिबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटले सूचना प्रविधि क्षेत्रमा आईटी सेवा निर्यातबाट प्राप्त आयमा 75% कर छूट दिने, शुरूआतको उद्योग व्यवसाय खोल्नेलाई स्टार्टअप अन्तर्गत 1 करोड़ भन्दा कम वार्षिक कारोबार गर्नेलाई 5 वर्षसम्म आयकर छूट दिने व्यवस्था गरेको छ। यस्तै बजेटमा हरित ऊर्जा उत्पादन गर्ने उद्योगलाई मेसिनरीमा कर छूट दिनुका साथै 5 वर्षसम्म आयकर छूट हुने, फुटबल क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक सामग्रीमा 1% भन्सार महसुल मात्र लाग्ने, विद्युतीय सवारीको चार्जिङ उपकरण उत्पादनमा 1% मात्र भन्सार महसुल लाग्ने र 5 वर्षसम्म आयकर छूट दिने व्यवस्था गरिएको छ।
सरकारले खेलकुद क्षेत्रका लागि अहिलेसम्मकै बढ़ी बजेट विनियोजन गरेको छ। उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहिबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2082-83 को बजेटमा खेलकुद मन्त्रालयका लागि 6.8 करोड़ रकम विनियोजन गरेको छ। आर्थिक वर्ष 2081-82 3.50 करोड़ बजेट विनियोजन गरिएको थियो।
रमेश टमाटा, अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेशका केही स्थान मधेस, बागमती, गण्डकी सहित देशका कतिपय स्थानमा र बाँकी 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका 1-2 स्थानमा अधिक वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। कोशी, बागमती र बाँकी उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का वर्षा एवं हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.3 डिग्री सेल्सियस, वर्षा 5 मिलिमिटर। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:09 भयो भने सूर्यास्त भरे साँझ 6:55 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आगामी आर्थिक वर्ष 2082-83 लागि उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा 19.64 अर्ब रूपियाँको वार्षिक बजेट संघीय संसदमा पेश। आगामी आर्थिक वर्ष आर्थिक वृद्धि 6% पुर्याउने बजेटको लक्ष्य। चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि दर 4.61% रहने अर्थ मन्त्रालयको अनुमान। गणतान्त्रिक व्यवस्थाको विकल्प हुनै नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। म्याग्दीमा भोलिदेखि अन्नपूर्ण हिमालय आरोहणको हीरक महोत्सव मनाइँदै र पछिल्लो इजरायली आक्रमणमा गाजामा कम्तीमा 44 जनाको मृत्यु। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।